powered by
for connecting life with learning.
Grace International, connecting life and learning.
This episode is supported by Shalv Education and Migration.
नेपाली पत्रकारिता गोरेटोमै छ कि राजमार्गमा दौड्दैछ? पत्रकारिताका सम्भावना र चुनौती के कस्ता छन्? आजको नकारात्मकताको जगजगी निम्तन कति जिम्मेवार छ हाम्रो पत्रकारिता? 3 दशक लामो पत्रकारिता कर्म र अनुभव, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल.
नेपाली प्रेसले जति नेगेटिभ कुरा कोट्याउनु पर्थ्यो नि, मेरो हिसाबमा त्यो कोट्याइराखेको छैन.
पत्रकारिता एउटा पण्डितको अथवा धर्मगुरुको जस्तो उपदेशात्मक शैलीबाट त जाने होइन नि त. दुराचारीलाई एक्सपोज गरिदिएपछि, नङ्ग्याइदिएपछि प्रमोट सदाचारीलाई, उसले सदाचारलाई उसले प्रमोसन गरि नै राखेको छ.
रोल मोडल खोजेर उसले गरेको भन्दा उसलाई मैले ए बाबा यति धेरै त मैले राम्रो गरेका थिइनँ भन्ने गरी हामी चाहिँ नि प्रशंसा र फुलमालाले उसलाई पुरिदिन्छ हाम्रो प्रेसले नै. नेपालमा मिडिया जतिको आशावाद जोगाएर राखेको अरू क्षेत्रले होइन. उसले नेगेटिभ कुरा किन दिइरहेको छ? उसले देखिरहेको छ यहाँ बर्बाद भइरहेको छ. बर्बाद त मिडियाले पारे होइन, पछिल्लो स्थितिमा चाहिँ के भएको देख्छु भनेदेखि, राज्य र हाम्रो शासन प्रणालीमै जुन विकृतिहरू आयो त्यो विकृतिहरूले सबैतिर, अब त्यसमा पनि आयो कि साउथ एसियामै नेपालको मिडिया स्वतन्त्रताको हिसाबमा अहिले पनि हामी साउथ एसियामा सबैभन्दा स्वतन्त्र मिडिया हामी यहाँ हो.
नेपाली पत्रकारिताको वास्तविकता, यथार्थ र सम्भावनालाई ऐना बनाउने प्रयास. नेपालको तथ्य वा अवस्था समुद्र पारीका नेपाली मनसम्म पुर्याउने प्रयास. कार्यक्रम दूरदेखि दिक्पालसँग.
स्वागत छ रायल सर यहाँलाई.
धन्यवाद.
35 वर्षको जर्नीमा म यो ठ्याक्कै प्रश्नहरूको सिलसिलामा जानु अगाडि चाहिँ नि, 35 वर्ष अगाडि पत्रकारिता सुरु गर्दा र आजको मोडर्न नेपाली मिडियाको टोटल ल्यान्डस्केपलाई हेर्दाखेरि कस्तो लाग्छ?
ल्यान्डस्केप त धेरै परिवर्तन भएको छ. सबभन्दा ठुलो परिवर्तन त्यतिखेर पत्रकारितालाई पेसाको रूपमा अप्नाउने जमा थिएन, त्यसलाई मिसनको रूपमा र त्यो बाई डिफल्ट त्यो पेसामा पुग्ने परिस्थिति ज्यादा थियो. नेपालमा मिडिया अथवा प्रेस आफैमा एउटा व्यवसाय, एउटा पेसाको रूपमा स्थापित हुने अवस्था पनि थिएन, किनभने देशमा प्रेस स्वतन्त्रता नै थिएन. अर्थात् देशमा राजनीतिक स्वतन्त्रता थिएन, सङ्गठित हुने स्वतन्त्रता थिएन, त प्रेस स्वतन्त्रता थिएन. त्यस कारणले त्यो पत्रकारितालाई पेसाको रूपमा अप्नाउने ठुलो जमात हुने कुरो भएन. आज ल्यान्डस्केप चेन्ज भयो भनेको के भने, आज त्यो सबै स्वतन्त्रता, ती पूर्वाधारहरू प्रेसको लागि, मिडियाको लागि छन् र सँगसँगै यसलाई पेसाको रूपमा अप्नाउने ठुलो जमात युनिभर्सिटीहरू तयार भइरहेका छन्, आफ्नो इच्छाले, आफ्नो अध्ययनले, सो अध्ययनबाट पनि यसमा आइराखेका छन्। त्यस हिसाबमा पढे लेखेको मानिसहरूको एउटा पेसागत मानिसहरू पनि यसमा आएका छन्। एउटा ठुलो सकारात्मक परिवर्तन हो र सँगसँगै अब भौतिक विस्तारको कुरा, प्रविधिगत विस्तारको कुरा यो त मैले भनिराख्नै पर्दैन, किनभने त्यतिखेर कल्पना नगरिएका कुराहरू प्रविधिमा विकास भए, मिडिया प्रविधिमा, र ती आए, ती हामी हाम्रो हात हातमा पुगे, ती सबैले हाम्रो परम्परागत पत्रकारितालाई, परम्परागत मिडिया उद्योगलाई राम्रैसँग प्रभावित पारे. म नराम्रो भन्दिनँ, राम्रैसँग, जसले सदुपयोग गरे उनीहरूले त राम्रैसँग गरेका छन्, त्यस कारणले प्रभावित पारेकै छन्। र कयौँ त्यो प्रभावसँग, नयाँ न्यू मिडियाको प्रवाहसँगलाई सामना गर्न नसक्ने, आत्मसात गर्न नसक्ने कयौँ परम्परागत मिडियाहरू आफै छेउ लागेर पनि गइराखेका छन्। त्यो एउटा निरन्तर प्रक्रिया अन्तर्गत त्यो काम भइराखेको छ.
आजको छलफलमा चाहिँ म मूलत पत्रकारिताले नेपाली समाजमा पारेको प्रभाव विभिन्न पक्षमा, त्यो राजनीति होला, त्यो अरु सामुदायिक मनोविज्ञानमा होला हैन या एउटा इन्डिभिजुअलकै मनोविज्ञानमा पनि होला त्यसतर्फ कुराकानी गर्नेछौँ। पत्रकारितामा हाम्रो पत्रकारिताले खास गरी किन धेरै नकारात्मक मुद्दाहरूको मात्रै चित्रण गरेको होला? त्यो मान्छेको ह्युमन इन्ट्रेस्टले हो कि?
मलाई त्यस्तो लाग्दैन, म त्यस्तो ठान्दिनँ। म किन ठान्दिनँ त्यस्तो भनेदेखि, म पत्रकारिताको प्रशिक्षण कक्षामा पनि जान्छु र म कक्षामा के भन्छु हुनेवाला पत्रकारलाई जो यो फिल्डमा आउँदैछ भने, यो सबै थोक राम्रो हुनुपर्ने हो। तिम्रो काम जहाँ राम्रो भइराखेको छैन त्यो चाहिँ खोज्ने हो, जहाँ असल भइराखेको छ त्यसलाई तिमीले डिस्टर्ब नगर, तु जो आफ्नो बाटोमा छ गइराख्न देऊस्। जसले सदाचारी जो सदाचारी छ त्यसमा तिमीले टाउको नदुखाऊ। त्यो समाजको त्यो त वाञ्छित लक्ष्य त्यही हो, सदाचार हो, समाजलाई चाहिएकै त्यही हो। त्यो ठिक छ, जहाँ ल एन्ड अर्डर छ त्यो ठिक छ, त्यो तिम्रो समस्या होइन। तिमीले हेर्ने कहाँ भ्रष्टाचारी हेर्ने हो? जहाँ नियमित छ तिमीले हेरिराख्नु पर्दैन, हुनुपर्ने नै त्यही हो। जहाँ अनियमितता छ तिमीले हेर्ने र खोज्ने पहिला हुने त्यो हो। जहाँ न्याय छोड देऊ, न्याय हुन देऊ। जहाँ अन्याय छ त्यहाँ कसले अन्याय गरिराखेको छ त्यो अन्यायलाई निगरानी गर्ने, त्यो अन्यायलाई एक्सपोज गर्ने तिम्रो काम हो। अर्थात् प्रेसलाई हामी, पत्रकारलाई हामी सधैँभरि के भन्छौँ भने, तिमी न्यायको पक्षमा उभिन्छौ, सापेक्षिक सत्यको पक्षमा उभिन्छौ। एब्सोल्युट ट्रुथ नहोला तर सापेक्षिक त हुन्छ नि, रिलेटिभ ट्रुथ, त्यसको पक्षमा उभिनुपर्छ। तिमीले कमजोरको लागि आवाज दिनुपर्छ। त्यही मान्यताको आधारमा न हो पत्रकारितालाई हामीले परिभाषित गर्ने, पत्रकारिताको मूल्याङ्कन गर्ने। त त्यस हिसाबमा हेर्दाखेरि नेपाली प्रेसले जति नेगेटिभ कुरा कोट्याउनु पर्थ्यो नि, मेरो हिसाबमा त्यो कोट्याइराखेको छैन। र तपाईँले जो सङ्केत गर्नुभएको छ नि, एकदम नेगेटिभ यस्तो भयो भन्ने कुरा हो, त्यो टोन दिएछ। तर साना मसिना खुद्रा कुराहरूमा चाहिँ उसले, सबैलाई थाहा छ, शक्ति र सत्ताले मानिसलाई विचलित तुल्याउन सक्छ व्यक्तिलाई। त्यसकारणले हरदम त्यहाँ निगरानी गरिराख्नु जरुरी छ, हरदम त्यसलाई प्रश्न गरिराख्नुपर्छ। त्यो नेपाली प्रेस त्यो मामिलामा जति नेगेटिभ हुनुपर्ने हो हुनै सकेको छैन,
अझै छैन भन्ने यहाँलाई लाग्छ। तर मेरो आशय चाहिँ के थियो भने, अघि यहाँले भने जस्तो कोही सदाचारी छ भने त्यो छोडिदेऊ भने जस्तो, अब सदाचारी कम हुन थालेपछि सदाचारीको प्रमोट पनि गर्नु परेन, टु इन्सपायर अदर पिपल सदाचारी बन भनेर भन्नु परेन। त्यो समयमा हामी आइसकेनौँ, हामी त अल्ट्रा मोडर्न एजमा छौँ, नयाँ पुस्ता।
पत्रकारिताले त्यो बाटोबाट गर्ने होइन नि त, पत्रकारिता एउटा पण्डितको अथवा धर्मगुरुको जस्तो उपदेशात्मक शैलीबाट त जाने होइन नि त। दुराचारीलाई एक्सपोज गरिदिएपछि, नङ्गाइदिएपछि प्रमोट, सदाचारीलाई उसले, सदाचारलाई उसले प्रमोसन गरि नै राखेको,
पोजिटिभ चेन्जको चाहिँ एउटा प्रमोटको कुरा गरे,
रोल मोडल खोजेर प्रत्येक ल मिडियामा तपाईँ हेर्नुहोस्, बेला बेलामा तपाईँ एउटा रोल मोडल कहीँ देखाइदिनु भयो, चाहिने उसले गरेको भन्दा उसलाई मैले ए बाबा यति धेरै त मैले राम्रो गरेका थिइनँ भन्ने गरी हामी चाहिँ नि प्रशंसा र फुलमालाले उसलाई पुरिदिन्छ हाम्रो प्रेसले नै। त्यो त्यत्रो काम गरेको छ, नभेट्टाएर हो तपाईँले भने जस्ता पात्रहरू, त्यस्ता पात्र, त्यस्ता घटना, त्यस्ता क्रमहरू पर्याप्त मात्रामा नभेटिएर, प्रमोट नगरेर मात्रै हो।
एउटा मेरो ऱ्यान्डम प्रश्न है, अब यहाँ पत्रकारितामा हुनुहुन्छ, अहिले क्रियाशील टेलिभिजन अखबार सबै हेरिरहनुहुन्छ होइन, प्रतिशतमा भन्दा सरदर जुनसुकै आस्पेक्टमा, त्यसको आशयको कुरा म अहिले गर्दिनँ, तर कति प्रतिशत नेगेटिभ न्युज आउँछ? मैले सत्य असत्य भनेको छैन है, कति प्रतिशत नेगेटिभ न्युज र कति प्रतिशत पोजिटिभ न्युज आउला? मैले अलिकति यसको मनोविज्ञानको दृष्टिकोणले, एउटा हजुरले पत्रकारिता गर्दै गर्दा एउटा सिङ्गो पुस्ता हुर्क्या छ यहाँ होइन, यसको मनोवैज्ञानिक प्रभाव त होला नि, यो पनि एउटा छलफलको विषय त होला नि।
समाचारलाई नेगेटिभ र पोजिटिभको हिसाबबाट हामीले हेर्नु हुँदैन, हामीले हेर्ने नै मेरो चाहिँ बुझाइ के हो भने, हामीले हेर्नुपर्छ पत्रकार साँच्चै कति क्रिएटिभ भएको छ, ऊ कति समाधानमुखी भएको छ, ऊ कति विकल्पमुखी भएको छ, हुन सकेको छ कि छैन। जस्तो तपाईँले भनेको कुरालाई मैले चाहिँ यसरी के बुझ्छु भनेदेखि, यो भएन त्यो भएन भनेर कयौँ कुराहरूमा ठिक छ, सडक पिच गरेको भएन त्यसमा के गर्नुपर्छ थाहा छ प्रष्टै, तर कुनै टेक्निकल कुनै नयाँ विषय आयो होइन यो गरेको भएन भने त गर्नुपर्ने के हो त भन्ने कुरा चाहिँ कसैले बाहिर ल्याइदिएन हो। त्यतिखेर मिडियाले आफू अलिकति क्रिएटिभ भएर, माने एउटा उदाहरणको लागि तपाईँलाई भन्दै न, काठमाडौँ उपत्यकामा खानेपानीको समस्या भयो त मेलम्चे कि अर्को भन्ने आजभन्दा 30 वर्ष अगाडि बहस भएको थियो। त 30 वर्ष अगाडिको बहसमा के थियो भने मेलम्चे चाहिँ मल्टिनेसनल कम्पनीहरू चाहिँ सबै मेलम्चेको पक्षमा थिए, तर नेपालका संस्थाहरू र नेपाली प्रेसले समेत नेपालकै संस्थाहरू विज्ञहरूको साथमा लिएर के थियो भने ए बाबा यो विकल्प यहाँ पनि त छन् नि त मेलम्ची, मेलम्चीको एक अंश मात्रै 25-30% बजेट देऊ, मेलम्चीले जहिलेसम्मको पानीको खाँचो धान्छ त्यतिखेरसम्मको धान्छ त्यो त 25-30% बजेटले धान्नै सक्ने भनेर विकल्पहरू प्रस्तुत गरे, त्यो विकल्प प्रस्तुत गरेको, त्यस कारणले नेगेटिभ भनेर क्रिटिसाइज मात्रै गरेको होइन अप्सनहरू पनि दिएको, त्यसलाई समाधानमुखी पत्रकारिता भन्छौँ। त्यो हामी कहाँ जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। कारण के भइरह्यो के छ भनेदेखि, अब मैले तपाईँको अर्को प्रश्नमा सायद तपाईँले मलाई सोध्नु पनि होला, हाम्रो पत्रकारिता अलिकति अहिले पत्रकारिताको अध्ययन अनुसन्धान र त्यो मेन्टरिङ त्यो खालको यो सबै कुरामा
आउँदैमा
त्यो चाहिँ अलिक कमजोर भएर गएको छ। त त्यो दक्ष जनशक्ति त्यति बुझ्ने खालको जनशक्तिलाई यो क्षेत्रले टिकाउनै सकेको छैन, अनि नयाँ नयाँ आउँछ उसले त कुरो बुझिरहेको हुँदैन, धेरै कुरा ऊ त्यत्रो धेरै क्षमता हुँदैन, जब ऊ क्षमतावान हुन्छ यो पेसाबाट पलायन भइराखेको छ। त्यस कारणले गर्दा त्यहाँ धेरै ठुलो समस्या छ र क्रिएटिभ हुन सकेको छैन जति हुनुपर्ने थियो र जति प्रश्न उठाउनु पर्ने थियो प्रश्न गर्न पनि सकेको छैन र जसलाई प्रश्न गर्नुपर्ने थियो त्यसलाई पनि प्रश्न गर्न सकेको छैन। निमुखाहरूलाई अलिक बढी प्रश्न, कमजोरहरूलाई अलिक बढी प्रश्न गरिएको छ, जो बलिया छन् त जुन बलियो प्रवृत्ति छ त्यसप्रति चाहिँ त्यति धेरै भएका छैनन्, मेरो भनेको आशा चाहिँ त्यो।
मैले यो सवाल उठाउनुको पछाडि चाहिँ नि अहिलेको पुस्तालाई यो देशमा केही पनि हुँदैन, यो देश खत्तमै भयो भन्ने एउटा न्यारेटिभ एउटा पुस्तामा व्याप्त देखिन्छ नि, त्यो बिल्ड गर्नलाई आजको मिडियाको रोल कति देख्नुहुन्छ?
ओके, त्यो दृष्टिकोणबाट भन्नुहुन्छ भनेदेखि मिडिया नेपालमा मिडिया जतिको आशावाद जोगाएर राखेको अरू क्षेत्रले होइन, म तपाईँसँग त्यसमा डिफर गर्छु होला, तपाईँको त्यही मान्यता हो भनेदेखि, किनभनेदेखि अरू क्षेत्र उसले मिडियाले त्यो कुरा किन लेखिरहेछ, उसले नेगेटिभ कुरा किन दिइरहेछ, उसले देखिरहेछ या बर्बाद भइरहेछ, यसले बर्बादीतिर हाम्रो समाजलाई हाम्रो देशलाई हाम्रो अर्थतन्त्रलाई डोरिराखेछ, यहाँ बर्बाद पार्दैछ भन्ने कुरो उसले देखिरहेछ, त्यस कारणले त्यो कुरा लेखिरहेछ। तर बर्बाद त मिडियाले पारे होइन नि त, बर्बाद त पत्रकारिता पारे होइन नि, तर अब त्यो कुरा कार्पेट मुनि राखिदिएर उसले देखेका कमजोरी जति कार्पेट मुनि राखिदिएर मान्छेलाई होइन यो देशको भविष्य छ ढुक्क भएर विदेशमा भन्दा हाम्रै देश राम्रो छ भनेर केही नेताले कहिलेकाहीँ गुणगान गाउँछन् नि, हाम्रोमा त मकैको दाना रोप्नै पर्दैन आफै बाटोमा झऱ्यो भने उम्रेर फल्छ भन्ने त्यस्तै कुरा गरेर बस्ने अर्कै विषय हो। तर समस्या के भने हाम्रो राजनीति हाम्रो शासन संयन्त्र हाम्रो तन्त्र त्यो नै यति कमजोर भएर गएको छ, त्यो परिस्थिति यति कमजोर छ र त्यहाँ त्यसले जहाँनिर राज्यले फङ्सन गर्नुपर्ने थियो जहाँनिर राज्य भन्ने तत्त्व हुनुपर्थ्यो त्यो राजनीतिले जसरी काम गर्नुपर्ने थियो त्यो नगरेको कारणले गर्दाखेरि मान्छेहरूले हिँडेछ। नेपाली मिडियालाई पत्याएर सबैले त्यो मिडिया पढेर त्यही बुझेर हिँडेका होइनन् मान्छे, कति छन् र नेपाली मिडियाको एक्सेस, कतिजना मान्छे डाइरेक्ट उसमा छन् सोसल मिडियामा धेरै होलान्, मेनस्ट्रिम मिडिया हेरेर आफ्नो निर्णय गर्ने कतिजना नेपाली होलान् र मलाई त त्यो धेरै लाग्दैन त्यसमा चाहिँ, तर बुझ्न सबैले बुझ्छन् उनीहरूका सूचना त पुग्छ विभिन्न किसिमले, त्यस कारणले उनीहरूले आफैले विश्लेषण गरेका हुन्, हाम्रा नेता पनि देखेका छन्, हाम्रो सरकार पनि देखेको छ, हाम्रा कर्मचारी तन्त्र पनि देख्यो, अब मलाई त योभन्दा अर्कै विकल्प खोज्नुपर्छ भनेर थाहा पाएर हिँडेका बढी हुन्, मिडियाको कारणले होइन।
यो सन्दर्भमा मेरो अन्तिम जिज्ञासा यहाँलाई, पत्रकारिताको धर्म त डेफिनेटली जहाँ छैन हुनुपर्ने नभएर नहुनुपर्ने भइरहेछ, त्यहाँनिर कोट्याउने हो, खबरदारी गर्ने हो। तर अघि मैले भने जस्तो साइकोलोजिकल आस्पेक्टमा चाहिँ अहिले सबको हातमा मोबाइल छ, एक्सेसिबिलिटी त फाइन छ अहिले होइन इन्टरनेटको जमानामा। हिजो चाहिँ समाचारलाई आधार मानेर जनताले नेतालाई गाली गर्थ्यो, प्रशासकलाई गाली गर्थ्यो, अहिले ठ्याक्कै त्यो चाहिँ फेरि मिडियालाई पनि गाली गर्न थालेको छ नि। यदि पिपल्सको एक्सपेक्टेसन अनुसार समाचार नआउँदा या मिडियाले चाहिँ कोही सोकल व्यक्ति संस्था कसैको विषयमा चाहिँ समाचार लेख्दा, अब त्यो नेगेटिभ चार्ज चाहिँ मिडियातिर पनि फर्केर आउँदैछ भन्दा यसमा केही देख्नुहुन्छ? मैले अघि भनेको मनोवैज्ञानिक प्रभाव हाम्रो समाजमा जबरजस्त नेगेटिभिटी जो बढिरहेछ त्यससँग कहीँ देख्नुहुन्छ? यो साइकोलोजी बिल्टअपमा मिडिया पनि सम्भाव रोल प्ले गर्छ?
तपाईँको यो प्रश्नबाट मैले अघिदेखि तपाईँका प्रश्नलाई अर्कै किसिमले लिनुपर्ने थियो कि जस्तो लाग्न थालो अहिले आएर चाहिँ। कि त्यो के भने, मैले भनिराखेको मिडिया चाहिँ मैले मेन स्ट्रिम मिडिया, मेन स्ट्रिम प्रेस, मेन स्ट्रिम पत्रकारिताको कुरा गरिराखेको छु। न्यू मिडियाको, सोसल मिडियाको, यो सबै खालका मिडियाको कुरा म गरिराखेको थिइनँ, किनभने त्यो पत्रकारिताको जुरिडिक्सनभित्र पर्दैन। जम्मै मिडिया ती अलग हुन्, पत्रकारिताले प्रेसले त त्यसलाई पनि छानबिन विचार गरेर मात्रै त्यसलाई पनि प्रयोग गर्ने न हो, त्यो सबै त होइन, त्यो अल फिल्टरै नभएको त्यो सबै कुरा त होइन। हो, मान्छेमा जो न्यू मिडियाको, सोसल मिडियाको जुन प्रभाव छ त्यसले अवश्य मान्छेहरूलाई चाहिँ गलत सूचना दिएको होला, गलत
किसिमको। म त्यहाँ त आउँदैछु, मेरो त अहिले
त्यसैले गएकै होला। मेनिस्ट्री मिडिया,
मेरो प्रश्न मेनिस्ट्री मिडियामै हो है, यो चाहिँ अहिले अहिलेसम्म चाहिँ, अब यसमा आउँदैछु सोसल मिडियामा त म फेरि फर्केर।
त्यस कारणले तपाईँले भनेको कुरामा चाहिँ त्यो मेनिस्ट्री मिडियाकै सन्दर्भमा त मैले अघि नै भनिसकेँ, किन मेनिस्ट्री मिडियाबाट भन्दा पनि यो सोसल मिडिया र न्यु मिडियाबाटै बढी मान्छेहरू चाहिँ बढी प्रभावित छन्। मेनिस्ट्री मिडियाको पहुँच एकदम त्यत्रो धेरै व्यापक भएकै थिएन, अहिले झन् कम भएको छ, अहिले झन् कम भएको छ।
वेलकम टु ग्रेस इन्टरनेशनल, 17th year of togetherness. Discover a world of possibilities with Grace International. Your gateway to top-notch education and endless opportunities.
Making record is not that easy. It's all about learning. Thank you, Grace, for connecting life with learning.
Grace International. Connecting life and learning.
अब यसपछि म हामी मेन स्ट्रिम मिडियाको पक्षधरताको सवाल, जो मेन स्ट्रिम मिडियामा हातमा गर्न सकिने केही प्रतिष्ठित मिडिया हाउसहरूको कुरा गरौँ, या गएको तिन दशक हेऱ्यो भने सरदरमा 25-30 जनाभन्दा धेरै एडिटर्सहरूको चहल पहल देखिँदैन। एउटाले एउटा छोड्छ, फेरि 3 वर्ष चाहिँ फर्केर उही एडिटर भएर आउँछ भन्दाखेरि, हिजो एकजना अहिलेको एक्टिभ जर्नलिस्टसम्म कुरा गर्दै थिएँ कि नयाँ एडिटर्सहरू मार्केटमा त्यति धेरै देखिया छैनन्, नयाँ पत्रकारहरू त्यो मात्रामा देखिया छैनन् भनेर। अब एकैछिन हामी पक्षधरताको कुरा गरौँ न। मिडिया पूर्वाग्रहबाट, एउटा आइडियल्ली त मिडिया त पूर्वाग्रह रहित हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, तर हाम्रो मिडिया आइडियल मिडियाको डेफिनेसनमा आउँछ कि हामी पूर्वाग्रह हाम्रो एउटा क्रोनिक रोग हो?
तपाईँको यो प्रश्नमा म त्यति धेरै जान चाहन्न, किनभने त्यो ती त्यो व्याख्यामा त्यो थेसिसमा म त्यति धेरै सहमत छैन। मान्छेको व्यक्तिगत कोही आइडियोलोजीसँग कोही विश्वास होला, कोही त्यसको सान्निध्य होला, कोही के बन्ला, यो सबै कुराहरू त्यो व्यक्तिगत कुराहरू, हरेक व्यक्ति त्यसबाट निरपेक्ष नरहन सक्छ। उसको प्रोफेसनमा, उसको काममा ऊ कति इमान्दार छ, पत्रकारिता उसले कसरी गर्छ, पत्रकारिताका आफ्नै मान्यता छन्, आफ्नै मापदण्ड छन्, ती मापदण्डभित्र ऊ कति खरो उत्रन्छ, मैले हेर्ने भनेको चाहिँ त्यो पाटो।
मेरो प्रश्न पनि त्यो व्यक्तिगत,
त्यस कारणले पक्षधरता, मेरो लागि पक्षधरता आफैमा कुनै समस्या होइन।
होइन, व्यक्तिगत पक्षधरताको त समस्या होइन, मैले त्यो भन्न खोजेको, काममा देखिने
हो, काममा पक्षधरता, पक्षधर भौ, कसैको वकालत गर, कुनै पार्टीको गर, कुनै विचारधाराको गर, त्यसमा पनि मलाई समस्या छैन।
कुरो के हो भने पत्रकारिता गर्दैछु भनेर भन्छौ तिमीले भने तथ्यमा चाहिँ तिमीले तोडमोड गर्ने अधिकार छैन. तथ्यमा त टेक्नु पर्यो होइन. तथ्य दिएर राख्छौ र
आइडियल कुरा भयो राजन सर, एकदम आइडियल.
तपाईँले आइडियलै खोज्नु भएको
होइन, मैले आइडियल डेफिनेसनभित्र पर्छ त भने
यो त त्यसकारणले त्यो आइडियल त्यो स्थिति भनेको के हो मेरो लागि चाहिँ के हो भनेदेखि एउटा मान्छेले अनेस्टली तथ्य यो यो आधारमा यो तथ्य यो प्रमाणको आधारमा मैले कसैलाई यो आरोप लगाएँ अथवा क्रिटिसाइज गरेँ भनेर कसैले भन्छ र उसलाई पनि उसको भनाइ पनि उसले राख्न दिन्छ भने अब त्यहाँ म असहमत भए पनि मेरो सहमत नै त मान्नुपर्छ.
त्यति त्यति जेनरल कुरा गर्न खोजा होइन राजन सर. मैले यहाँ यो पक्ष दर्ता कुरा गर्दाखेरि मिडिया हाउसहरू पत्रकारहरूको इन्डिभिजुअल एफिलिएसनमा त मेरो प्रश्नै होइन. एज अ नागरिक उसको एफिलिएसन हुनसक्छ. क्राफ्टमा कामको कुरा गरेको मैले. हामी चाहिँ यो पक्ष दर्ता कति डरलाग्दो भयो भने यो मिडिया चाहिँ यसको हो यो यसको हो भनेर यो यसको हो भनेर मान्छे लेभल त्यसै लगाएको छैन नि. वर्षौँदेखि त्यसका समाचार त्यसका ट्रेन्ड अघि यहाँले भने जस्तो तथ्यपरक टेक्निकली न्युज त करेक्ट हुन सक्ला
बुझेँ. अहिले मैले त्यसो भएदेखि तपाईँले यही यही कुरालाई अर्को किसिमले भन्नु भन्दाखेरि चाहिँ अझ अलिकति ठिक होला जस्तो लाग्छ. पछिल्लो दिनमा नेपालमा नेपाली मिडिया इन्डस्ट्री भनौँ एकछिनलाई यो यो यसमा चाहिँ कहाँको यो प्रवृत्ति के भएको छ भने हिजोका दिनमा पत्रकारितालाई आदर्श मान्ने पत्रकारितालाई चाहिँ नचलाउने त्यसलाई त्यो अलिकति आफ्नो व्यवसाय साइडमा बसेर लगाउने त्यो खालका लगानीकर्ताहरूले पनि लगानी गरे र कयौँ त पत्रकारहरू आफैले नै त्यो मिडिया सुरु गरे अगाडि बढाए. एक हदसम्म उनीहरू प्रष्ट थियो यो यो पत्रिकाले अथवा यो मिडियाले यसको वकालत गर्छ यसलाई बोकेर हिँड्छ भन्ने थाहा थियो. तर के थियो भने त्यसले एउटा यो लेभलसम्म इथिक्स पनि मेन्टेन गर्छ भन्ने पनि थाहा थियो त्यो पाटो होइन. त्यो सबै गर्यो. अहिले पछिल्लो स्थितिमा चाहिँ के भएको देख्छु भनेदेखि राज्य र अघि मैले जुन भने राज्य र हाम्रो शासन प्रणालीमै जुन विकृतिहरू आयो त्यो विकृतिहरूले सबैतिर अर्थतन्त्र न्याय पद्धति विधायिकादेखि लिएर सबै पद्धति ठाउँलाई प्रभावित पार्दै पार्दै जाँदाखेरि त्यसको स्पिल ओभर कहाँ पनि आयो भने ए यो त यो मिडिया त बडो आफ्नो ठाउँमा बसिराख्दो रहेछ यसले बेला बेला क्वेसन गर्छ यसलाई छोड्नु नहुने त त्यहाँ अब त्यसमा पनि आयो. अहिले के छ भने जुन किसिमको पत्रकारिताको व्यवसायको रूपमा यो गएको 30 वर्षदेखि यता फस्टाउन जाँदै गरिराखेको थियो अहिले हेर्नुहोस् को मान्छे त कुन मिडियामा कसले लगानी गरिराखेको छ प्रष्ट छैन. प्रष्ट रूपमा एउटै कुरो प्रष्ट छ कि त्यसले कसलाई प्रमोट गर्नको लागि आएछ कसलाई किल गर्नको लागि आएको छ त्यसमा त्यो बाहेक छैन. र धेरै जसो के भने त्यो अदृश्य किसिमको पैसा अदृश्य किसिमका सबैहरूले चाहिँ त्यहाँको सम्पादक नियुक्ति गरेर हटाउनेसम्मका भूमिकाहरू त्यो सबै निर्वाह गर्दै गएको कारणले नेपालको मिडिया क्षेत्र नै त्योमा त्यो दृष्टिकोणबाट तहस तहस भएको छ. त्यो मिडिया क्षेत्रमै ठुलो मिडिया मेन स्ट्रिम मिडिया चाहिँ सबैभन्दा बढी प्रभावित भएको छ. त्यसमा मिडिया मात्रै होइन अन्त पनि प्रभावित भएको छ. मिडिया मात्रै भएको कारणले होइन र कसरी भइराखेको छ भने विज्ञापन त मिडियाको त राइट हो नि त राइट पनि हो र अर्कोले विज्ञापन गर्छ जान्छ राइट विज्ञापन पाउनु छाप्नु अथवा प्रसारण गर्नु त्यसबाट उसले शुल्क लिनु त सामान्य कुरा हो नि. तर मेरो त्यो लेन र दिन अब त्योभन्दा बाहेक गएर यस्तोलाई मात्रै विज्ञापन दिने त्यसलाई म दिन्न अर्कोलाई दिन्न. त कार्टेलिङ यसरी बन्दै 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 गयो एउटै मासतिर गयो कि धेरै मिडिया अब टिक्नै नसक्ने भएर धराशायी हुँदैछन् किनभने त्यो अर्को सेक्टरको कार्टेलिङले चाहिँ म एउटा केस नै तपाईँलाई अब नाम नलिकन के भन्न खोज्छु भने 30 वर्षदेखि एउटा नेपालको प्रोडक्ट धेरै मिडियाको लागि एउटा रेगुलर सानो ठुलो अंश त्यो मिडियाको आफ्नो साइज अनुसार रेभेन्यूको सोर्स थियो त्यो चाहिँ. त त्यसको मालिक के भयो भने यदि त्यसले एउटा ब्याङ्कमा त्यो कन्ट्रोलिङ सेयर एउटा ब्याङ्कको लियो त्यो अलिक अनियमित ढङ्गबाट मिडियाले प्रश्न उठाए त्यसमा ओहो यो त होइन नि त तरिका त यसरी त मिल्दैन. बिस्तारै त्यसले के गर्यो त्यो मिडियालाई मेरो विज्ञापन बन्द
जसले प्रश्न गर्यो
जसले प्रश्न उठाए अब ब्याङ्कको विज्ञापन पनि उसमा बन्द अब त्यो प्रडक्टको पनि विज्ञापन बन्द त्यस्तै ए त्यसले गरेर त्यो त्यत्रो भयो मैले पनि त अब अर्कोले फेरि त्यही काम गर्यो परिणाम के निस्कँदै गयो भने केही कोटरी भरेर हात भरकोले नेपालको ब्याङ्किङ सेक्टर पनि उनीहरूले कन्ट्रोल गरिरहेका छन् अलमोस्ट कन्ट्रोल गरिरहेका छन् नेपालको विज्ञापन जहाँ जहाँ जुन जुन खालको प्रडक्ट आउने हो तिनीहरूको कन्ट्रोलमा गएको छ तिनको इसारामा नाच्ने मिडिया चल्नु के हो दुखी जागर बाँचेर किन केही लेख्नै सक्दैनन् तिनले केही कुरा कोट्याउनै सक्दैनन् अब तर रिसोर्सको रेभेन्यूको हिसाबमा केही अब बाँकी त मार्केटबाट नि हट्नुपर्ने स्थिति अर्थात् यो समग्र विकृतिको असर सबैभन्दा बढी सबैभन्दा कमजोर त मिडिया चौथो अङ्ग भन्छौँ नि हामी त्यो हो नि त्यो अहिले सबैभन्दा बढी अब व्यवस्थापिका वर्षभरिमा एउटा ऐन बनाएर भए पनि बसिराख्छ बजेट छुट्याइ राखिदिया हुन्छ त्यहाँ होइन त्यहाँ अब हामीले केही गर्न सक्दैनौँ अदालतले के गरेको छ न्यायपालिकाले के भएको छ त्यो छुट्टै विषय कार्यपालिका त कुरै भएन त्यसमा यो प्रेसको हालत यो सबैभन्दा डेलिकेटेड परिस्थितिमा यो रहेछ यो अहिले सबैभन्दा बढी सफल गरेको छ
अब भनेपछि त हजुरकै कुरालाई रेफरेन्स मान्यो भने त हामी त अलि जटिल अवस्थामा उभ्या छौँ अब यो व्यावसायिक हिसाबले टिक्नकै लागि गरिने पक्षधरता यो राजनीतिक पक्षधरता त एउटा आफ्नो ठाउँमा छ तर केही व्यावसायिक घरानाको पक्षधरता या केही इन्टेन्सनल एजेन्डा सेटिङ गरेर त्यसमै लबीमा लाग्ने मिडिया स्वयं होइन यो पुरैले चाहिँ यसको रिजल्ट चाहिँ विश्वसनीयता गुम्दै गएको अवस्था सो वेयर वी हेडिङ हामी कता जाँदैछौँ त
हामी मेन स्ट्रिम मिडियाको जुन 25-30 वर्ष यता हामी साँच्चै गर्व गर्न लागेको थियो कि साउथ एसियामै नेपालको मिडिया स्वतन्त्रताको हिसाबमा अहिले पनि हामी साउथ एसियामा सबैभन्दा बढी स्वतन्त्र मिडिया हामी कहाँ हो एडिटोरियल पोलिसीकै हिसाबमा कुरा गर्नुहुन्छ भने जबकि हामी सन्तोषजनक छैन यहाँ स्थिति मालिकहरूले यत्रो गरेँ भने मैले अहिले भर्खर भनिसकेँ तैपनि साउथ एसियामा नेपाली मिडिया मोर इन्डिपेन्डेन्ट एडिटोरियल्ली इन्डिपेन्डेन्सीको हिसाबमा तर अहिले हामी निरन्तर त्यो कोल्याप्सिङको पोजिसनमा गइराखेका छौँ कयौँले स्ट्रगल गरिराखेका छन् केही पत्रकारहरू जो त्यसैमा लागेका छन् अब आफ्नो बुद्धाबाट पनि स्ट्रगल गरिराखेका छन् त्यो कति सम्भव हुन्छ कति हुँदैन अहिले चाहिँ भनिहाल्ने बेला भएको छैन तर एकदमै च्यालेन्जिङ आवरमा छ हेर्नुहोस् मिडियाको तालिम अनुसन्धान मेन्टरिङ पठन पाठन लगभग जिरोको लेभलमा पुगेको छ रेगुलर डिग्री बाँड्ने युनिभर्सिटीका कोर्सहरू त्यो आफ्नो ठाउँमा भए तर त्यो जुन भाइब्रेसन हुन्थ्यो नि त्यो अहिले छैन त्यो सब र त्यो साइडमा जुन
10-15 वर्ष अगाडिसम्म त भयङ्कर थियो
त होइन साइडमा जे जस्ता मिडियासँग रिलेटेड संस्थाहरू कति भाइब्रेन्ट भए थियो भएर
चाहिँ
त्यो छैनन् अहिले ती अलमोस्ट डेड त्यस हिसाबमा चाहिँ डरलाग्दो छ तर यो सबै के कारणले भनेदेखि मैले अघि नै भने हाम्रो मुलुकमै हाम्रो मुलुक नै एउटा एकदमै त्यस्तै एउटा पन्जामा छ हाम्रो शासन संयन्त्र हाम्रो राजनीति हाम्रो न्याय पद्धति हाम्रो अर्थतन्त्र अब त्यो नै सबै सङ्कटमा भएको बेलामा प्रेस मात्रै अपवाद भएर बस्न
त्यो बिग्रेर प्रेस को यो हालत भएको कि प्रेसको पनि त्यसमा
प्रेस त त्यसैको अङ्ग न हो त्यो सबै बिग्रिँदाखेरि
बिग्रिनु
सबभन्दा डेलिकेटेड हो क्या यो चाहिँ होइन यसलाई त घाँटिनु भन्नु सबैभन्दा
मिडियाको पनि आफ्नो स्टेक त लिनु पर्ला नि आज देश जहाँ छ त्यहाँ
होइन मिडिया आफैमा अमूर्त कुरा भयो को कस्तो इन्स्टिट्युसन होइन रिसोर्स आयो सबै कुराहरू भइरहेको घुमिरहेको भयो होइन सबैतिर एउटा नाकाबन्दी भयो अब कहाँ जान्छ त्यो अब त्यो चाहिँ कसैको खल्तीबाट पैसा हालेर त धेरै दिन त मिडिया त चल्दैन त्यस बाटोमा चाहिँ
मैले मिडिया भन्नुको अर्थ चाहिँ गएको 3 दशक यहाँ लगायत जो सक्रिय पत्रकारितामा हुनुहुन्थ्यो उहाँहरूको स्टेक छ कि छैन आजको नेपाल जे छ त्यसमा अलिकति हिस्सा उहाँहरूले लिनुपर्छ पर्दैन
होइन पत्रकारितामा एकदमै छ अलिकति होइन पुरै जिम्मेवारी लिनुपर्छ तर हिजोका दिनमा पनि हामी मालिक थिएनौँ मिडियामा हो हामी पत्रकार थियौँ हामी सम्पादक थियौँ हामी रिपोर्टर थियौँ आज पनि हामी अब मालिकको पाटोको कुरामा त हामीले जिम्मेवारी लिन सक्दैनौँ त्यसमा र अहिले भइराखेको के हेर्नु रिसोर्सको लुछा चोडी रिसोर्स मार्फत चाहिँ प्ले गर्ने
होइन यो सबै कुराहरूले गर्दाखेरि र अर्को कुरा त अग्नि फेरि पनि दोहोऱ्यो भने त्यही समग्र इकोनोमी नै अब धराशायी जस्तो भएपछि कुनै लो प्रोडक्ट छँदै छैन जसले नेपाल विज्ञापन दिने गर्ले कुनै प्रोडक्ट आउँछ बजारमा कम्पिटिसन गर्छ त्यस कारणले चाहिँ आफ्नो बढी सेल गर्नलाई सर्भिस अथवा प्रोडक्ट त्यसको लागि विज्ञापन गर्ने हो नि देशमा कुनै प्रड्युसै हुँदैन त कसले के प्रड्युस गरिरहेको छ अरे यहाँ न सर्भिस छ न प्रोडक्ट छ अब अलिअलि सिमेन्ट उत्पादन हुन्थ्यो तिनले दिन्थे विज्ञापन हेर्नुहोस्
म अघि नेगेटिभिटी कुरा गर्दै थिएँ हाम्रो पुरै संवाद चाहिँ यो संवादमा पनि अलर अफ नेगेटिभिटी कुरा हामीले गरिसक्यौँ यो आउट अफ कन्टेक्स्ट एउटा क्वेसन सोध्न मलाई हजुरलाई राज्य बिग्रियो खत्तम भयो बजारै छैन केही पनि छैन कन्ज्युमर्सै छैन मार्केटमा होइन नेपाल त्यस्तो खत्तम भइसक्यो हो र
मैले त्यस्तो खत्तम कहाँ भनेर तर जे भएको छ तपाईँलाई म एउटा कुरो बताइदिउँ यो सबै थोक किन भइरहेको छैन र एकदमै बेसिक क्यारेक्टर हेर्नुपर्छ देश केही भएको छ कि छैन गरेको छ कि छैन भन्ने कुरालाई चाहिँ र जसलाई सबभन्दा पि घोचेको छ उसलाई कति दुखिया छ उस ऊ भएर आफूले ऊ भएर विचार गरिदिनुपर्छ त्यसमा चाहिँ 2052 सालबाटै मुलुकमा एक खालको माओवादीहरूले जनयुद्ध भनेर सुरु गर्यो त्यो बढ्दै बढ्दै गएर मुलुक एउटा एकपल्ट अब राज्यले त्यसलाई फेरि आतङ्ककारी भन्यो होइन त्यो सब गरेर द्वन्द्वमा यसरी फस्यो कि 10 वर्षभन्दा बढी यसरी द्वन्द्वमा फस्यो कि आतङ्कित भए होइन हजारौँ नेपालीहरू त्यसमा मारिएमा कुरा त्यो आफ्नो र शान्ति सम्झौता भयो अब त आउला भने 18 वर्ष बित्यो 52 सालमा सुरु भएको त्यो आतङ्कबाट यो मुलुक आज पनि मुक्त भएको छैन आज मैले जो व्याख्या गरिराखेको छु प्रेसको यो बेहाल हाम्रो जुन छ त्यो त्यहाँ कहीँ प्रकारान्तरले त्यसैको असर हो त्यो त्यसले के गरौँ सिङ्गो राज्य प्रणालीले ठिक छ हामीले त शान्ति सम्झौता आदि इत्यादि के गर्यो संविधान बनायो गर्नु के गर्यो तर तत्त्व के भयो अहिले पनि कहाँ गर भयो दिमागबाट आतङ्क हटेको छैन हामीलाई आतङ्कले शासन गरिराखेको छ हामीलाई आज पनि र म त्यो दिनको पर्खाइमा छु यो मुलुक त्यसो भए कहिले हुन्छ त सामान्य नयाँ संविधान बन्दा पनि शान्ति सम्झौता हुँदा पनि तपाईँ आतङ्क भन्नुहुन्छ भन्नु र सोध्नुहुन्छ भने फ्रिजमा राखेका लास द्वन्द्वकालका लास झिकेर जहिले मानिसहरूले अथवा गाडेका बेपत्ता पारिएका लासका अवशेष भेट्टाएर ढुक्कसँग सद्गत गर्न पाएको दिन बल्ल त्यो दिन हो आतङ्कबाट मुक्त भएको दिन आज भएको छैन आज पनि फ्रिजमा राखेर देश बसिराखेको छ हामी किन त आतङ्क हामीमाथि अझै पनि छ ओहो र यसो तलमाथि गर्नुहोस् त टिआरसीवाला कुरो द्वन्द्वकालीन तलमाथि गर्नुहोस् त कति छिटो आउँछ कुराहरू चाहिँ यहाँ कता जान्छ राजनीति चाहिँ र यही बिचमा के भयो त प्रशस्त विदेशीहरूले पनि यहाँ हामी कहाँ खेल्न पायो यहीँभित्र प्रशस्त रूपमा चाहिँ खण्डन विखण्डन विभिन्न कुराहरू सबै आयो परिणाम के भयो त्यो राज्य झन् कमजोर भयो
त्यसको प्रभाव चाहिँ मिडियामा छ भनेर भन्नुहाल्नु
भने सबै अब होइन त्यसको प्रभाव राज्यमा भयो त्यो राज्य संयन्त्र सबै कुरामा भइसक्यो
पुरै फङ्सनालिटी नै नचलिसकेपछि त्यसको प्रभाव मिडियामा पर्ने नै भयो भन्ने यहाँको अब यसलाई थोरै म सारांश गर्नतिर लाग्छु अघि भनिहालेँ हामीले केही दात्री निकाय अब यहाँ केही इभन ओपन सेक्रेट जस्तै छ केही सर्टेन दूतावासहरू मेन स्ट्रिम मिडियाले चलाउँछन् यो मैले भने के हुन्छ
तिनीहरूले पनि भन्नुपर्छ तिनीहरू मात्रैले होइन तिनीहरूले पनि हो धेरै त हाम्रा राजनीतिक दलहरूले चलाउँछ हाम्रा नेताहरूले दलै भनेर
मैले अर्को स्टेटमेन्ट चलाउँछ मैले अर्को स्टेटमेन्ट भन्यो भने आजको अवस्थामा उसले चलाउँछ हाम्रो एडिटोरियल फ्रिडम प्र्याक्टिस गरेका छौँ
धेरैजसो मिडियाले लगानी र एडिटोरियल फ्रिडमको बिचमा छनौट गर्नुपर्दा जब लगानी रोजे एडिटरहरू कोही बाख्रा चराउन गए कोही किताब लेख्न गए कोही सडकमा भेटिन्छन् अहिले पनि अब मैले के भन्नु त्यहाँभन्दा बढी कोही आफ्नै यसो सानोतिनो घरेलु उद्योग टाइपको मिडिया
एडिटोरियल फ्रिडमको गफ नगरे पनि हुन्छ अहिले चाहिँ
होइन गफ गर्ने कुरै होइन लडाइँ गरे नसकेपछि के गरे त छेउ लाग्नु परेन कम्प्रोमाइज गरेनन् कयौँले कयौँले कम्प्रोमाइज गरे होला
एडिटोरियल फ्रिडम छैन अरूले चलाइरहेछन् हामीलाई व्यावसायिकता धरापमा छ ट्रेनिङ रिसर्च जस्तो कामहरू भइरहेको छैन भनेपछि के भइरहेछ हाम्रो मिडियाको इज देयर एनी होप अब हामी कता जाँदैछ के हुन्छ अलिकति जाँदा जाँदै हामी करिब करिब यो संवादको अन्तिममा पुगिसकेका छौँ नेपाली मिडियाको बारेमा कुरा गरे हुनाले फेरि यो डिजिटल मिडियामा आइसकेका छौँ सोसियल मिडियाहरू छन् यति धेरै स्रोतहरू अहिले समाचार बोकेर बजारमा पुगेका छन् कि कुन चाहिँ विश्वसनीय हुन् कुन विश्वसनीय होइनन् छुट्याउनु पनि गाह्रो छ अनि हाम्रै मेनस्ट्रिम मिडियाले आफै स्वयं विश्वसनीयता गुमाएको अवस्थामा एउटा इन्डिभिजुअल युट्युबको समाचार र यहाँको प्रतिष्ठित सञ्चार गृहको समाचारमा मान्छेले फरक छुट्याउने गाह्रो भइसक्यो यसलाई कसरी हेर्नुहुन्छ
हेर्नुहोस् प्रेस स्वतन्त्रताको कुरा मिडिया स्वतन्त्रताको कुरा गर्दाखेरि जहिले सुक्यो भने ब्याक अफ माइन्डकै राख्नुपर्छ भने प्लुरालिज्म बहुलवाद मैले कुरा गरिराखेको छु भने मैले सर्टेन कुरा दिमागमा राखेर बोलिरहेको छु त्योभन्दा बाहेकको अर्को दुनियाँ पनि छ त मैले अघि नै त्यसमा तपाईँले त्यत्रो निराश किन हुनु पर्दैन यहाँबाट फर्किँदाखेरि भने मैले अघि नै भने एउटा त पढे लेखेको जमात यो पेसा गर्ने हो भनेर कसेर आइरहेकै छ जुन गएको 30-35 वर्ष अगाडि सम्भव थिएन
नयाँ एडिटरहरू त देखिँदैन नि त सर
अनि एडिटर आउन टाइम लाग्छ एडिटर बन्न टाइम लाग्छ एउटा कुरा र आइराखेका छन् प्रशस्त म देखिराखेका छु तपाईँ हामी अहिले जहाँ बसिरहेको छौँ नयाँ एडिटर मध्ये हो ऊ चाहिँ त्यस्ता र म त्यस्ता तपाईँलाई दर्जनौ गराउन सक्छु नयाँ एडिटरहरू पनि आइराखेका छन् सङ्घर्ष गरिराखेका छन् कम्प्रोमाइज नगर्ने पत्रकारिता जोगाएर जानुपर्छ भन्ने पनि लागिराखेका छन् त्यो प्रशस्त छ तै त त्यही भएर त यतिको छलफल गर्नको लागि म पनि आए नभए अब सम्भावना छैन बेकार किन गर्ने भनेर म तपाईँलाई टेलिफोनबाटै टारिदिन्थेँ छ र लागिराखेका छन् म पनि लागिरहेको छु अर्को पनि लागिरहेछ र हुनसक्छ र आखिर गर्तमा डुबेका छ खाल्डोमा परेका छ भने झिक्नु त पऱ्यो नि त मुलुकलाई झिक्नु छ समाजलाई झिक्नु छ उत्थान गर्नै पर्नेछ त्यस कारणले अहिले त्यो निराश भएर भाग्ने होइन सङ्घ परिस्थिति चाहिँ बताइदिए हो
एउटा अर्को एकदम स्वाभाविक प्रश्न आजको मिडियाको समाचार मिडियामा आउने मेनस्ट्रिम मिडियाको कन्टेक्स्टमा त्यहाँ आउने विचार दृष्टिकोण सम्पादकीय त्यो सबै हेऱ्यो भने देशको अनुहार ठ्याक्कै देखिन्छ कि
देशको अनुहार सबै राखेर हेर्नुभयो भने चाहिँ देखिन्छ एउटा मिडिया हेर्नुभयो भनेदेखि चाहिँ कहिले कसैले कुरूप देखाइदिएला कसैले कालोपोते देखाइदिएला कसैले एकदमै गुलजार देखाइदिएला प्रष्ट हुँदैन अरू धेरैवटा मिडिया राखेर रा, त्यसबाट तपाईँले आफैले केही निकाल्नुभयो भने चाहिँ फेरि अनुहार देखिन्छ यो पनि हो यो पनि हो यो यति साह्रो होइन समग्रमा छ तपाईँ निकाल्नुहुन्छ त्यसमा र मिडियाभन्दा कुरा एउटा कुरा ख्याल के गरिराख्नु पर्यो भनेदेखि हाम्रो दिमागमा 30-35 वर्षदेखि चलिरहेका पहिला ठुलो भनिएका मिडिया तीले बढी घर गरिराखेका हुन्छन् र अलि नयाँ किसिमका पछिको उसमा आएका जो मिडियाहरू छन् ती सबैलाई हामीले इन बिट्विन राखेर हेर्नुपर्छ आस गर्ने ठाउँ एकदमै यति राम्रो उहरू आएछ मैले
हामीले डिजिटल प्लेटफर्ममा
एकदम एकदम एकदमै राम्रो राम्रा पनि आएका छन् धेरै त बाढी नै आएका छन् तर राम्रा पनि थुप्रो आउँदाखेरि राम्रा पनि आएको छ
अबको 4-5 वर्षमा मिडिया ल्यान्डस्केपको पोजिटिभ टर्निङ देख्न पाइन्छ
त्यो चाहिँ राजनीति कता जान्छ मुलुकले कुन कोर्स लिन्छ त्यसमा भर पर्छ मिडिया मात्रै चाहिँ केही पनि होइन र त्यति मात्रैले पनि असर गर्छ पार्दैन हामी त रिजनल इन्डिया कहाँ जान्छ आज इन्डियाको प्रेस हेर्नु भएको छ राम 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 राममय छ जम्मै होइन त्यो सबै अब यही बाटो होस् भोलि सबै थियो यस्तै गयो यही हुँदै जाँदै गयो भनेदेखि त्यसको असरबाट हामी पुरै मुक्त त हुन सक्दैनौँ केही हदसम्म मात्रै हो त्यो बाटोमा चाहिँ अब पाकिस्तानको कुरै गर्नु पर्दैन उसको आफ्नो खालको समस्याहरू छ होइन श्रीलङ्काको देखिसकेका छौँ हामीले बङ्गलादेशको आफ्नै पारा छ त्यस कारणले रिजनलले असर पार्छ तैपनि राजनीतिले मुलुकले सही कोर्स लियो भने मिडिया सबैभन्दा छिटो एउटा बाटो समात्ने हुन्छ र त्यतिखेर नयाँ जेनेरेसनले लिड गरेकै मिडिया हुन्छ अब पुरानो रहँदैनन् त्यसमा
समय र विचारको लागि धेरै धेरै धन्यवाद
हस् धन्यवाद